घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी चुडामणि हरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। पारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
प्रदेश नम्बर 7 द्वारा 25,06,56,14,000 बजेट विनियोजन।
साथै प्रदेशद्वारा आर्थिक वर्ष 2075-76 लागि बजेट प्रस्तुत।
कञ्चनपुरको एक निर्माण कम्पनीद्वारा अवैध रूपमा ढुङ्गा र ग्राभेल अन्तै ढुवानी गर्दा तटबन्ध नै जोखिममा।
कर्णाली करिडोरको बाजुरा खण्डमा 83% सडकको ट्र्याक खोलियो।
सक्षम समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न लोकसेवालाई राष्ट्रपतिको निर्देशन।
दुर्गम ठाउँमा पनि आधुनिक सहर विकास गर्न प्रधानमन्त्री ओलीको आग्रह।
विश्वकप फुटबल प्रतियोगिता आज दोस्रो दिन पनि जारी, 3 टिमले खेल्दै।
म पनि कम्प्युटर सिक्ने पसलै खोजिरहेको के हुन्छ त्यो टिसिटिसीमा?
बेसिक कोर्स, अफिस कोर्स, ग्राफिक्स, एकाउन्टिङ, प्रोग्रामिङ, हार्डवेयर तथा नेटवर्किङ, डिजाइनिङ र डिप्लोमाका कोर्सहरू गरिन्छ नि। प्रशिक्षकहरू अनुभवी तथा व्यवहारिक छन्, सहयोगी पनि एकदमै छन्
है। अब यो जमानामा कम्प्युटर नसिके त कामै छैन।
प्रदेश नम्बर 7 को सबैभन्दा पुरानो र 1 इन्स्टिच्युट टेक्निकल कम्प्युटर ट्रेनिङ सेन्टर टिसिटिसी नै हो। तपाईँ आइरहे यतै कम्प्युटर सिक्न, सँगै सिकौँला। थप जानकारी चाहिए 98 58 423 921 र 98 04 621 826 फोन गर्नु।
ल हुन्छ, सँगै सिकौँला है।
ल आइज न त भोलि बिहान एलिन चोकमा।
अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 को सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि 25,06,56,14,000 बजेट ल्याएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ 13,35,08,01,000 बजेट ल्याएको छ भने पुँजीगततर्फ 11,71,48,00,000 बजेट ल्याएको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताउनुभयो। उहाँले प्रदेश नम्बर 7 सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ 5 बजेट ल्याएको जानकारी दिनुभयो। संहितापछिको नयाँ बजेटले गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, व्यवसाय शिक्षामा जोड, सन्तुलित प्रादेशिक विकास, कृषिमा आत्मनिर्भर र वन जडीबुटी उद्योग र पर्यटनको उचित व्यवस्थापनलाई मुख्य प्राथमिकतामा दिएको बोहराले बताउनुभयो। सरकारले कृषि क्षेत्रका लागि किसान कल सेन्टर, विभिन्न बाली नालीको पकेट क्षेत्र विकास, कृषिलाई आधुनिकीकरण एवं यान्त्रिकरण, बाझा जमिन निरुत्साहित गर्न नीति लिएको छ। यस्तै धनगढीमा अत्याधुनिक रङ्गशालाका लागि 5 प्रत्येक निर्वाचन क्षेत्रमा खेल मैदान, पहाडी जिल्लामा 16 प्रदेश सभा निर्वाचन क्षेत्रमा एम्बुलेन्सको व्यवस्था, सबै निर्वाचन क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरलाई समेटिएको छ। प्रदेश स्तरीय बस सेवा सञ्चालनका लागि चालु आर्थिक वर्षमा 20 रुपियाँ छुट्याइएको छ। बजेट तथा कार्यक्रमले औद्योगिक विकासका लागि विशेष कार्यक्रम, पर्यटकीय स्थलको प्रवर्धन र विकासमा जोड, प्राकृतिक जडीबुटीको संरक्षण र परिशोधनमा जोड, प्रगतिशील एवं लगानी मैत्री प्रदेश कर प्रणाली, प्रदेश खाद्य डिपो स्थापना लगायत 35 विषयवस्तुलाई बजेटले समेटेको छ। प्रदेश सरकारले आज संसदमा पेश गरेको बजेटमा स्थानीय तहलाई सम्पूरक अनुदान बाफत 1 बाँडफाँड गर्ने उल्लेख गरिएको छ। त्यस्तै विशेष अनुदान रकम 50 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबाट आएको 62 दिने जनाइएको छ। प्रदेश सरकारले कृषि आयकरमा 40%, प्रदेश विकास शुल्कको 20%, उत्कृष्ट कार्य सम्पादन गर्न स्थानीय तहलाई प्रोत्साहन स्वरूप 24 र विभिन्न मन्त्रालयबाट सशर्त अनुदान बाफत आएको 4,36,00,000 दिने जनाइएको छ। प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि 2 रुपियाँ दिने जनाएको छ।
7 सरकारले ल्याएको बजेटमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सन्तुष्ट हुने अवस्था नरहेको जनाएको छ। प्रदेशसभा बैठक समापनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपाली काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले अघिल्लो आपतकालीन बजेटभन्दा केही राम्रो देखिए पनि पूर्ण रूपमा सन्तुष्ट हुने आधार नरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारले ल्याएको बजेट भुँडी ठुलो, खुट्टा र टाउको सानो भएको भनेर टिप्पणी गर्नुभयो। विगतको भन्दा यो आर्थिक वर्षको बजेट आकारमा केही ठुलो भए पनि बजेट कनिका छरेको जस्तो गरी आएको उहाँको भनाइ छ। उहाँले बजेटमा कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा कुनै पनि उल्लेख नै नगरिएकाले कार्यान्वयनमा पनि शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो। प्रतिपक्ष दलकै सांसद भरतबहादुर खड्काले बजेट कार्यान्वयनमा नै आशंका व्यक्त गर्नुभयो। उहाँले बजेटलाई नराम्रो भन्नुभन्दा पनि कार्यान्वयन गर्ने निकायबारेमा प्रदेश सरकारले निर्केवल गर्न नसकेको देखिएकाले पहिलेकै स्थिति दोहोरिने हो भने चिन्ता रहेको आशंका व्यक्त गर्नुभ। प्रदेश सभा सदस्य उमा वादीले प्रदेश सरकारले ल्याएको बजेटले वादी राजी अल्पसंख्यक गरीब पिछडिएका व्यक्तिहरूका कुराहरू पनि समेटेको भए पनि अहिले नै खुसी हुन नसके बताउनुभयो। कार्यान्वयनको पाटो हेरेर मात्रै बजेट राम्रो र नराम्रो भन्न सकिने उहाँको भनाइ छ। आर्थिक मामिला मन्त्री झपटबहादुर बोराले भने बजेट कार्यान्वयनमा कुनै कमी नआउने दावी गर्नुभयो। बजेट भाषणपछि सञ्चारकर्मीको प्रश्नमा प्रतिक्रिया दिँदै उहाँले सबै निकायसँगको समन्वय बजेट कार्यान्वयन हुने दावी गर्नुभयो। बजेट भाषणपछि संक्षिप्त प्रतिक्रिया दिँदै सत्तापक्षका सांसदले भने बजेटको बचाउ गरेका छन्। उनीहरूले संविधान कार्यान्वयनका लागि बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले यसअघि प्रदेश सरकारले ल्याएको अल्पकालीन बजेटमा पनि सन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गरेको थियो। पछि प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि कार्यविधि बनाएर सबैको पक्षमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि तत्कालीन बजेटमा काङ्ग्रेसले मौन समर्थन गरेको थियो।
साथै एउटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि आज बजेट सार्वजनिक गरेका छन्। प्रदेश एकको अस्थायी राजधानी विराटनगर, दुईको जनकपुर, तीनको हेटौडा, चारको पोखरा, पाँचको बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सातको धनगढीमा आज अपरान्ह बसेका फरक फरक प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक गर्नुभएको छ। प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्दबहादुर आङ्बोले करिब 35 अर्ब रुपियाँको बजेट संसदमा प्रस्तुत गर्नुभएको छ। उहाँले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिक दिएको छ। बजेट पुँजीगततर्फ करिब 80% र सामान्यतर्फ करिब 20% विनियोजन गरिएको छ। प्रदेश दुईको सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर करिब 28 अर्ब रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला मन्त्री विजय यादवले 28 अर्बको अनुमानित बजेट कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक गर्नुभएको हो। प्रदेश तिनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले सरकारको तर्फबाट आज 3:25-40 अर्बको हाराहारीमा बजेट पेश गर्नुभएको छ। आर्थिक वर्ष 2075-76 नीति तथा कार्यक्रमलाई 95% कार्यान्वयन गर्ने गरी बजेट ल्याइएको छ। प्रदेश चारको सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि करिब 26 अर्ब बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट मध्ये 70% पुँजीगत विकासतर्फ रहने गरी बजेट सार्वजनिक गर्नुभएको छ। समृद्ध प्रदेश, खुसी जनता नारा अघि सारेको प्रदेश नम्बर 7 सरकारको बजेट 28 अर्ब हाराहारीमा ल्याइएको छ। प्रदेश सभाको दिउँसो 4 बजे बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आउनुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट सार्वजनिक गर्नुभएको हो। कर्णाली प्रदेशका सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले 23 अर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको छ।
साथै प्रदेशको बजेटको संक्षिप्त खबरपछि यो अर्को खबर। कञ्चनपुरको एक निर्माण कम्पनीले खन्याखोला तटबन्ध निर्माण स्थलमा काम गर्ने वाहनामा कञ्चनपुरका ढुङ्गा र ग्राभेल अन्तै ढुवानी गर्दा तटबन्ध नै जोखिममा परेको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणको आधार क्षेत्र बचाउ कार्यक्रम अन्तर्गत तटबन्धको काम सुरु भए पनि त्यसले गति लिएको छैन। तर सोही तटबन्धमा प्रयोग गर्ने भन्दै उत्खनन गरिएका ढुङ्गा र ग्राभेल अन्त ढुवानी भइरहेको हो। कुमार श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिए पनि अहिले उक्त तटबन्धको काम जोशी निर्माण सेवाले गरिरहेको छ। जोशी निर्माण सेवाले नै त्यसरी ढुङ्गा उत्खनन गरिरहेको स्थानीयले बताएका छन्। गत वर्ष तटबन्धको काम सम्पन्न भएको कामीकाटे खोला र अहिले निर्माणाधीन खन्ने खोलाबाट ग्राभेल ढुवानी भइरहेको हो। सिडी धामीले तेस्रो चरणको नहरका साइफन र पुल छेउबाट समेत सामग्री निकालिएको बताउनुभयो। जिल्ला वन कार्यालयले सोही ठाउँमा निर्माणाधीन तटबन्धका लागि सामग्री सङ्कलन गर्न दिएको जनाएको छ। तर यसको नाममा अन्तै ढुवानी भइरहेको स्थानीयको आरोप छ।
ग्रामीण भेगमा सञ्चालन भइरहेका समूह समितिहरूबाट दलित महिलाहरू कतिको लाभान्वित भइरहेका छन् भन्ने विषयमा तयार पारिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
ग्रामीण भेगका दलित महिलाहरू सशक्तिकरणका सवालमा अग्रसर हुन् भनी सरकारी तथा गैर सरकारी निकायहरूबाट गाउँघरमा विभिन्न समूहहरू सञ्चालन भइरहेका छन्। यी यस्ता समूह संगठनहरू गाउँघरमा खुल्दै आएपछि दलित महिलाहरूमा कतिको जागरूकता आइरहेको छ त भन्दा बेतकोट नगरपालिका दैजीकी कमला ओड भन्नुहुन्छ,
दलित महिला आफ्नो घर छोडेर बाहिर नजाने महिला अहिले बाहिरै आएर नै हाम्रो समूहमा एकगठन भएछन्। तिनीहरू संगठनमा आएछन्, एकजुट भएर आफ्नो मनका कुराहरू भन्न सकेका छन्। पहिलाको भन्दा अहिले परिवर्तन नै भएछ।
लाली गुराँस दलित महिला समूहमा आबद्ध हुन पुगेको कुरा बताउँदै यसै नगरपालिका दैजीकी अर्की दलित महिला माया लोहार,
दलित महिला यो समूहको नाम चाहिँ हामीले धेरै भएन, फागुनको महिनामा आया, हामीले थाहा पनि थिएन, यहाँबाट सरहरू गए, त्यसरी फेरि यो दलित यसो छ भनेर त्यहाँ हाम्रो वन समिति थियो त्यहाँनिर जम्मा भए, फेरि उनी भने यो यसो छ समूहमा भनेर धेरै थाहा भयो।
आफू लगायत अन्य दलित महिलाहरू समूहमा लागेपछि पहिले पहिले बोल्न नसक्ने दलित महिलाहरू अहिले सजिलै बोल्न सक्ने भएको कुरा सुनाउनुहुन्छ कमला ओड।
तिनी महिलाहरू बोल्न नसक्ने, जस्तै म पनि पहिलाको महिला हुँ, पहिला मलाई पनि बोल्न आउँथेन। म गाउँ घरमा हुँदाखेरि दुई मान्छे देखे पनि म डराउने मान्छे हुँ, तर अहिले म कार्यक्रममा जाँदाखेरि मलाई पनि अहिले बोल्ने जिज्ञासा आयो। त्यस्तै गरेर तिनी महिलाहरूले पनि बोल्न सक्छन् भन्ने मलाई छ।
सञ्चालनमा रहेका यी यस्ता समूह संगठनहरूले राम्रै काम गरिरहेको कुरा महसुस गर्नुहुन्छ बिस्ना लोहार।
हाम्रो समाजले कसरी अगाडि बढाउने अनि छुवाछुतको त्यस्तो धेरै काम भइरहेको छ। हाम्रो समूह दलित महिला संघमा पहिला उठेकै हो, अगाडि केही थिएन।
सुरुवातका दिनहरूमा समूहमा आबद्ध दलित महिलाहरूको उपस्थिति न्यून रहेको भए पनि आज भोलि प्राय सबै समूहमा आउने गरेको कुरा बताउँदै फेरि कमला हो।
गाउँ घरमा मैले तिनीहरूलाई एकजुट गराउँदाखेरि पहिला समस्या आयो, अहिले त भन्ने बित्तिकै आउँछन्। नबुझेका त्यो त कहीँ अर्को ठाउँमा लग्ने हो कि भनेर तिनीहरू सोध गर्थे। आज लग मैले त्यहाँ गाउँ घरमा हाम्रो समूहहरू जम्मा गर्दाखेरि बजेटहरू राख्दाखेरि आजकल आउँछन्। महिला हाम्रो दलित महिला धेरै पिछडिएका छन्, तर अझ पनि दलित महिला अगाडि बढाउन् भन्ने मेरो जिज्ञासा छ।
स्थानीय स्तरमा गाउँ घरमा सञ्चालन भइरहेका यी यस्ता समूह समितिहरूले जसो तसो फाइदा नै पुगाइरहेको कुरा बताउने यी दलित महिलाहरूको भनाइबाट अन्य दलित महिलाहरूले पनि सिक्नु पर्ने देखिन्छ। शुक्लाफाटा समाचारका लागि सुरेन्द्र पालपाली।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। शहरी र ग्रामीण क्षेत्रहरूमा सञ्चालित समूह समितिहरूले सम्पूर्ण जात जातिका महिलाहरूलाई लाभान्वित गरे जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सरस्वती कार्की देखे अनुसार धेरै फाइदा भएको जस्तो माने कि पहिलाका आइमाईहरू घरबाट बाहिर निस्किन्थेन होइन, आफ्नै घरको चुलो चौको बाल बच्चा बुढा बुढी भन्ने घरमा बस्ने होइन। अहिले चाहिँ तिनीहरू धेरै एक्टिभ भएको छन् कि विभिन्न समूहमा आबद्ध हुने होइन, समितिहरूमा जाने बाहिर निस्किने मौकाहरू पनि पाछन्। पहिले चाहिँ जात भात भन्छ, तर अहिले चाहिँ जात भात छुट्याएको छैन तिनीहरूले। सबै जातका महिलाहरू सबै कार्यक्रममा सबै समितिहरूमा सबै समूहहरूमा आबद्ध हुने आफ्नो कुरा अगाडि राख्ने एकदम एक्टिभ भएको छन् होइन।
जय सिंह धामी हो। ग्रामीणमा सञ्चालित समूह समितिहरूले सम्पूर्ण जनजातिका महिलाहरूलाई गरिबको रेखा मुनि रहेका पहुँच नपुगेका साँझ बिहान हातमुख पनि जोड्न अप्ठ्यारो भएका महिलाहरूलाई समूहमा आबद्ध गरी र उनीहरूबाट केही दायित्वहरू पनि निक्षेपहरू सङ्कलन गराई अनि उनीहरूलाई बिना धितोमा कर्जा प्रवाह गरी उनीहरूलाई सिप तथा तालिमको व्यवस्था गरी उनीहरूको पहुँच अभिवृद्धि गर्नमा सहकारीहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।
अब यो विभिन्न सरकारी गैर सरकारी अथवा नितान्त व्यक्तिगत समूहहरूमा पनि यो विभिन्न जाति र धर्मका महिलाहरूको चाहिँ समावेश यथोचित ढङ्गले नगरिएको जस्तो मलाई चाहिँ लाग्छ। समाजमा व्याप्त भएको कारणले गर्दाखेरि हामीले चाहिँ सम्पूर्ण महिलाहरूलाई समेट्न नसकेको हो कि भन्ने जस्तो लाग्छ मलाई।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारेसिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
महिला वर्गमा हुने ब्रेस्ट, युटरस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिई नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेट लाइफ, तपाईँ सँगै जीवनमा अघि बढ्दै।
यसपालि भने मनढुक्क भयो, फर्निचर हाउस होस् त आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर जस्तो होस्।
होइन, कस्तो छ त्यहाँ? निकै खुसी हुनुहुन्छ त, के पाइन्छ त्यहाँ?
धनगढीको उत्कृष्ट फर्निचर पाइने ठाउँ रहेछ आभा फर्निचर एन्ड फर्निसिङ सप्लायर छ त, मेन रोड धनगढीमा छ। यहाँ सोफा, दराज, पलङ, कुर्सी, टेबुल, किचन दराज, लो बेड, डाइनिङ टेबुल, थ्री पिस दराज पाइनुका साथै पुराना सोफाहरू पनि मर्मत गरिन्छ। तपाईँलाई पनि चाहिएको छ भने तुरन्त सम्पर्क राखिहाल्नुहोस्।
कुण्ठामा हो रे?
मेन रोड धनगढीमा, प्रोप्राइटर गोविन्द खड्का, फोन 091-525-290, मोबाइल 98-48-86-43-00।
कृष्णपुर नगरपालिका कञ्चनपुरको अनुरोध।
वर्षा र गर्मीयामसँगै पानीजन्य रोग र कीटजन्य रोग फैलन सक्ने सम्भावना धेरै हुन्छ। समयमा हामीले यी सरुवा रोगबाट बस्ने उपाय नअपनाएमा तपाईँ हामीलाई पनि सर्न सक्छन्। जस्तै झाडा पखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता रोगहरू दूषित पानी र दिसापिसाबको संसर्गबाट सर्छन् भने मलेरिया, कालाजार, हात्तीपाइले र स्क्रब टाइफस जस्ता रोगहरू भेक्टार वा लामखुट्टे र भुसुना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछन्। यी रोगबाट बच्नको लागि तपाईँ हामी आफ्नो र अरूको स्वास्थ्यप्रति स्वस्थकर जीवनशैली अप्नाउन जिम्मेवार हुनुपर्दछ।
दूषित पानी जन्य रोगहरू, झाडा पखाला, आउँ, टाइफाइड र जन्डिस जस्ता रोगहरूबाट बच्न के गर्नुपर्छ?
सधैँ सफा र उमालेको पानी वा फिल्टर गरेको पानी पिउने। फोहर छोइसकेपछि खाना खानुभन्दा अगाडि र खाना पकाउनुभन्दा अगाडि मिची साबुन पानीले हात धुने बानीको विकास गर्ने।
बासी, सडेगलेका, झिङ्गा भन्केका खानेकुराहरू नखाने। बजार खुला ठाउँमा पकाएर नछोपी राखेका, रङ मिसावट गरेका खानाहरू नखाने। झाडा पखाला लागेको बिरामीलाई जीवन जल खुवाउने।
साबिकको भन्दा बढी झोल कुराहरू खाने र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पखाला लागेमा 10 दिनसम्म 1-1 जिङ चक्की खुवाउने।
नजिकको स्वास्थ्य चौकीमा समयमै जाँच गराउने।
कीटजन्य रोग जस्तै औलो, कालाजार, हात्तीपाइले, स्क्रब टाइफस जस्ता रोगबाट बच्नको लागि के गर्न सकिन्छ?
औलो, कालाजार र हात्तीपाइले रोगबाट बच्न सधैँ झुलको प्रयोग गर्ने।
लामखुट्टे भगाउने मलम लगाउने।
लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने।
पुरा बाउला भएको लुगा लगाउने।
घर वरिपरि पानी जम्न नदिने।
आफ्नो घरमा प्रयोग भएका बोतल, टायर, फ्रिज, कुलर, बाल्टी, घरको छतमा फालेका पानी जम्ने खालका पुराना भाँडाकुँडा नष्ट गर्ने।
याद राख्नुहोस्, सबै ज्वरो औलो होइन। बिना ज्वरो औलो हुँदैन। ज्वरो आएका बिरामीलाई स्वास्थ्य संस्थामा औलोको परीक्षण गर्नुपर्छ।
जनचेतनाका लागि कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुर। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। दार्चुला र धारचुलाका वनकर्मीहरूले सीमा वारपार हुने अवैध ओसार पोसार, चोरी सिकारी रोक्न सूचना आदान प्रदान गर्ने भएका छन्। सीमा वारपार हुन सक्ने ओसार पोसारको नाकाहरूमा निरन्तर अनुगमन गर्ने, सूचना आदान प्रदान गर्ने तथा अवैध क्रियाकलाप हुन सक्ने क्षेत्र पत्ता लगाउने जस्ता विषयमा दुई देशका अधिकारीहरूबीच समन्वय गर्न दुई देशका वन अधिकारीहरू तयार भएका हुन्। जिल्ला वन कार्यालयमा बसेको दुई देशका वन अधिकारीको बैठकले सीमा वारपार हुन सक्ने यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न सूचना आदान प्रदान र सम्भावित क्षेत्रहरूको अनुगमन गर्ने निर्णय गरेको हो। बैठकमा नेपालका तर्फबाट जिल्ला वन अधिकृत सञ्जय तिवारी, अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय, सहायक वन अधिकृत अमर सिंह धामी, रेन्जर रणेन्द्र सिंह र सहायक लेखापाल दीपक धामी तथा भारतीय पक्षका तर्फबाट भारतीय वन विभाग धारचुला क्षेत्र वन अधिकारी सुनिल कुमार, फरेस्ट बिट अफिसर नन्दा वल्लभ जोशीको सहभागिता रहेको थियो।
कर्णाली करिडोरको बाजुरा खण्डमा करिब 83% सडक खण्ड निर्माण सकिएको छ। बाजुराको जगन्नाथ गाउँपालिकाको लैफुदेखि हिमाली गाउँपालिकाको कबाडीसम्मको 43.5 किलोमिटर मध्ये 37 किलोमिटरमा पर्ने धुला चौरसम्म आज परीक्षण स्वरूप ट्र्याक्टर पुर्याइएको हो। नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरको बाजुरा खण्डको धुला चौरमा BA-140 नम्बरको ट्र्याक्टर पुर्याइएको नेपाली सेनाका मेजर मिलन कार्कीले जानकारी दिनुभयो।
सुदूरपश्चिम विश्वविद्यालयका भिसी र रजिस्ट्रारले केही क्याम्पसहरूलाई विश्वविद्यालयको सम्बन्धन दिँदा अनियमितता गरेको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनेरा सभ्य क्रान्तिकारी विद्यार्थी सङ्गठनले विश्वविद्यालयका भिसी र रजिस्ट्रारले विश्वविद्यालयमा विभिन्न कोर्सहरू सिर्जना गरेर पढाइ सञ्चालन गर्नुको सट्टा आर्थिक प्रलोभनमा परेर अन्य क्याम्पसहरूलाई सम्बन्धन दिएको भन्दै तालाबन्दी गरेका हुन्। केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनेरा सभ्य क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र राज विष्टले भिसी र रजिस्ट्रारले बाहिरका कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया खारेज नगरुन्जेलसम्म तालाबन्दी जारी रहने बताउनुभयो।
कैलालीमा रक्त सञ्चार केन्द्र सञ्चालन गरिरहेको नेपाल रेडक्रस सोसाइटी आफ्नो सेवामुखी मूल मर्मलाई बिर्सेर नाफामुखी बन्दा रगत अभावको समस्या विकराल बन्दै गएको छ। अस्पतालमा बिरामी बढ्ने बित्तिकै रगतको चरम अभाव हुने गरेको छ। रक्त सञ्चार केन्द्रमा फितलो व्यवस्थापनले सङ्कलन भएको रगतको समेत सदुपयोग हुन नसकेको आरोप लागेको छ। रेडक्रस भन्ने बित्तिकै सबैले सेवामुखी संस्थाको रूपमा बुझ्दै आएका छन्। तर मानव रगत र रक्त तत्त्व वितरणमा रेडक्रस पनि सेवामुखी नभई नाफामुखीको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 सलारी बजारमा फलफुल तथा तरकारी ढुवानी गर्ने म 191 नम्बरको गाडीले ठक्कर दिँदा बिहिबार साँझ पैदल यात्रुको ज्यान गएको छ। लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेतकोट नगरपालिका 4 बैतडाका अन्ताजी 38 वर्षीय खड्ग सिंह जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मेष प्रसाद अवस्थीले बताउनुभयो। त्यसै गरी मादक पदार्थ सेवन गरी आपसमा झगडा हुँदा बझाङमा एकजनाको ज्यान गएको छ। बिहिबार बेलुका 26 पाथिभेरा गाउँपालिका 2 40 वर्षीय थुमु सार्की र प्रेमपति सार्की बीच आपसमा विवाद भई झगडा हुँदा 40 वर्षीय थम्पु सार्कीको मृत्यु भएको प्रहरी न्यायिक निरीक्षक ऋषिराम कणेलले जानकारी दिनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न लोकसेवा आयोगलाई निर्देशन दिनुभएको छ। आयोगको 68 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आयोगले कार्य सम्पादनमा आधुनिक नवीन प्रविधि र तालिम अभिमुखीकरणबाट आवश्यक ज्ञान सेप बढाउने खालका कार्यक्रम बनाउन सुझाव पनि दिनुभयो। आयोगको महत्त्व गरिमा र प्रतिष्ठामा कहीँ कतै आँच आउने काम कसैबाट हुनुहुन्न भन्ने पक्षलाई मनन गर्न सुझाव दिँदै उहाँले काम कारवाहीमा निष्पक्षता पारदर्शिता र गुणस्तरीयता सदा सर्वदा कायम गराउने मूल दायित्वलाई नभुल्न निर्देशन दिनुभयो। समारोहमा राष्ट्रपति भण्डारीले वर्षभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा अधिकृत शान्ता कडरिया, खरिदार बलराम खत्री र कार्यालय सहयोगी कृष्णप्रसाद चौलागाईलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। वार्षिक उत्सवको अवसरमा आयोगको प्रतिष्ठा र गरिमा बढाउन विशिष्ट योगदान पुर्याए बापत प्रेस सुपरभाइजर रमेश साक्यलाई सम्मान प्रदान गरिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउँहरूमा पनि आधुनिक सहर विकास गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। 7 घर जग्गा मेला 2075 आज भिरकुटी मण्डपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेतीयोग्य जमिन टुक्र्याएर घरावास बनाउने नभई त्यसमा खेती नै गर्नुपर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नुपर्ने बताउनु भएको हो। सरकारले पुष्पलाल राजमार्गमा 10 आधुनिक सहर निर्माणको योजना बनाएको बताउँदै प्रधानमन्त्री ओलीले सरकारले नीति बनाइदिने हो, सहरको निर्माण व्यवसायहरूले गर्ने हो भन्ने कुरा बताउनुभयो। सुर्खे दाङ लुम्बिनीमा पनि आधुनिक सहर विकास गर्ने प्रधानमन्त्री ओलीको भनाइरहेको छ। असुरक्षित आवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीको भनाइरहेको छ।
जेठ 31 गतेदेखि सुरु भएको 21 विश्वकप फुटबलका विभिन्न चरणका खेलहरू आफ्नो परिसरमा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ। कार्यालयले सञ्चार माध्यम मार्फत विभिन्न क्लब, सङ्घ संस्था, निजी व्यवसायीहरूलाई आफ्नो परिसर प्रतिष्ठानमा मनोरञ्जन गराउन अनुरोध गरेको हो। प्रशासनले विश्वकपका खेलहरू प्रदर्शन गराउनका लागि केही शर्तहरू सारेको छ। खेल प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने, प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाउने, खेलको हारजित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित कार्य गर्न गराउन र खेलाउन नपाइने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनको हकमा मादक पदार्थ खरिद बिक्री, ओसार पसार तथा सेवन गर्न गराउन नपाइने, होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने, प्रदर्शन स्थलमा भएको कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवारी आयोजक आफै हुनुपर्ने, प्रदर्शन स्थलमा प्रचलित कानुनको उल्लङ्घन हुने गरी कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजा प्रति आयोजक आफै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने, आयोजकले शान्ति सुरक्षा सम्बन्धी विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउनु पर्ने लगायतका शर्त लागू गरेको छ।
विश्वकप फुटबल 2018 दोस्रो खेलमा अहिले उरुग्वे र इजिप्ट खेल्दैछन्। समूह एको यो खेल नेपाली अनुसार समयअनुसार बेलुका 5:45 सुरु भएको हो। उरुग्वे विश्व फुटबलमा बलियो टोलीका रूपमा परिचित रहेको छ। उरुग्वे कुनै एकमात्र खेलाडीको प्रदर्शनमा निर्भर छैन। विश्वकप अघिको अभ्यास खेलमा उरुग्वेले उज्बेकिस्तानलाई 3-0 हराएको थियो, तर आफ्नो प्रशिक्षणमा 4 विश्वकप खेलाइरहेका प्रशिक्षक ओस्कार ताबारेज र टिमका खेलाडी दबावमुक्त भने छैनन्। यो समूहमा उरुग्वे विजेता बन्ने अनुमान सबैको रहेको छ। सन् 2010 सेमी फाइनलसम्म पुगेको उरुग्वे ब्राजिल संस्करणमा क्वार्टर फाइनलबाट बाहिरिएको थियो। दुईपटकको विश्व च्याम्पियन उरुग्वेमा लुइस स्वारेज र इन्डिन स्कभानीको तालमेल हेर्न लायकको हुने आशा गर्न सकिन्छ। यी दुई खेलाडीले लिगमा 79 खेलमा 71 गोल गरेका छन्। यस्तै कप्तान डिएगो बोडिन र जोसे गिमिनेजको रक्षा पङ्क्ति निकै बलियो मानिएको छ। विश्वकप आउनु पूर्व उरुग्वेले 6-1 खेल मात्र हारेको थियो। त्यसै गरी आजै पोर्चुगल र स्पेन तथा इरान र मोरक्को प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश नम्बर 7 द्वारा 25,656,56,14,000 बजेट पारित बजेट प्रस्तुत
साथै प्रदेश द्वारा आर्थिक वर्ष 2075-76 का लागि बजेट प्रस्तुत
कञ्चनपुरको एक निर्माण कम्पनी द्वारा अवैध रूपमा ढुङ्गा र ग्राभेल अन्तै ढुवानी गर्दा तटबन्ध नै जोखिममा
कर्णाली करिडोरको बाजुरा खण्डमा 83% सडकको ट्र्याक खोलियो
सक्षम समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न लोकसेवालाई राष्ट्रपतिको निर्देशन
दुर्गम ठाउँमा पनि आधुनिक शहर विकास गर्न प्रधानमन्त्री ओलीको आग्रह
विश्वकप फुटबल प्रतियोगिता आज दोस्रो दिन पनि जारी आज 3 टिमले खेल्दै
हस् त यसको साथै यो समाचार बुलेटिन यही सकिन्छ तपाईँको गाउँठाउँमा पनि कुनै घटना या समाचार भए 99.5 टिपाउन सक्नुहुनेछ हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ प्रविधिमा साथ दिनु प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद